नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्ति एवं जानकारहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेपालमा वर्षेनी ने करिब 35,000 क्यान्सरका नयाँ बिरामी थपिने गरेको तथ्याङ्क छ। यो तथ्याङ्कले नेपालमा क्यान्सरले विकराल स्थिति ल्याउँदै गरेको देखाउँछ। विभिन्न कारण, विशेष गरी हाम्रो जीवनशैली, खानपान आदिका कारण क्यान्सरका बिरामीको संख्या दिनानुदिन बढ़दै गएको छ। भनिन्छ, रोग लाग्नुभन्दा रोग लाग्नै नदिने तर्फ ध्यान दिनुपर्छ, तर रोग लागिसकेपछि त्यसमा पनि क्यान्सर जस्तो रोगको उपचारमा हामी कहाँ छौं। क्यान्सर उपचारकै लागि छिमेकी मुलुक भारत जानेको संख्या पनि नेपालबाट धेरै छ। के नेपालमा क्यान्सरको उपचार भरपर्दो छैन? सरकारले पछिल्लो समय सातै प्रदेशमा क्यान्सरको उपचार हुने गरी काम गरेको जनाएको छ। आज हामी यिनै विषयमा वरिष्ठ क्यान्सर विशेषज्ञ, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक समेत रहनुभएका डाक्टर उज्जवल चालिसेसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर, नमस्कार।
हजुर, अब मैले शुरूमा भने तथ्याङ्क हेर्दा क्यान्सरका नयाँ बिरामीको संख्या वर्षेनी थपिने क्रम चाहिँ बढ्दो छ। अब यसको कारण चाहिँ के हुन सक्छ? अब विश्वव्यापी रूपमा हेर्ने हो भने यसको मुख्य कारण एउटै हुन सक्छ, तर नेपालको पार्टीको यो भनौं न, विशेष गरी नेपालकै सन्दर्भमा जोडेर हेर्दा नेपालमा यसरी क्यान्सरका रोगीहरूको, क्यान्सरका बिरामीहरूको संख्या बढ्दै जानुमा यसको कारण के देखिन्छ डाक्टर साहब?
पक्कै पनि प्रवीणजी, के भने अब यो नसर्ने प्रकृतिको रोगहरू चाहिँ बढ्दै गइरहेको अवस्था हो होइन। अब यसमा चाहिँ जुन हाम्रो देशमा सर्व किसिमका रोगहरू, कीटाणुले गर्ने किसिमका रोगहरू, पहिला चाहिँ त्यस्ता किसिमका रोगहरू विद्यमान थिए भने ती रोगहरूको चाहिँ निराकरण भइसकेपछि हाम्रो जुन बढ्दो क्रममा रहेको हाम्रो उमेर सरदर आयु छ नि पपुलेसनको, त्यो उमेर ढल्किँदो उमेरमा चाहिँ यस्ता किसिमका नसर्ने प्रकृतिका रोगहरूको चाहिँ प्रकोप बढ्दै जाने हुन्छ होइन। यो विश्वव्यापी ट्रेन्ड नै हो। त्यसमा चाहिँ यो क्यान्सर एउटा प्रमुख रोग हो, अरू मुटु रोग, अरू किसिमका रोगहरू पनि बढ्दै गइरहेको नै देखिन्छ। त्यसै अनुसार चाहिँ यो क्यान्सर रोगको चाहिँ इन्सिडेन्स चाहिँ बढ्दै गइरहेको छ। अब त्यसमा विभिन्न अरू कारक तत्त्वहरू पनि त्यसमा चाहिँ हाम्रो फ्याक्टरको रूपमा चाहिँ छन् होइन। अब त्यसमा प्रमुख कारण भनेको चाहिँ हाम्रो पपुलेसनको बढ्दो जुन सरदर आयु छ नि, त्यसलाई चाहिँ प्रमुख कारण मानिन्छ भने, त्यसपछि लाइफस्टाइल रिलेटेड कुराहरू पनि त्यसमा फ्याक्टरको रूपमा चाहिँ रहिरहेको छ।
अब यहाँले भन्नुभयो बढ्दो उमेरका कारण त्यो संक्रमण लाग्ने सम्भावना यो देखियो, तर अहिले हेर्ने हो भने अब भनौं न 20-30 वर्ष उमेर समूहका व्यक्तिहरूलाई पनि नसर्ने रोगको प्रकोप लागेको देखिन्छ। यो संख्या हेर्दा बढ्दै गएको देखिन्छ। अब क्यान्सरकै कुरा गर्ने हो भने अब त्यो उमेर समूहलाई पनि क्यान्सर भएका थुप्रै उदाहरणहरू छन्। यसको कारण चाहिँ के होला?
यसमा चाहिँ वंशाणुगत कारणहरू पनि यसमा चाहिँ सहायक हुन्छन्। यो नसर्ने प्रकृतिका रोगहरूमा, विशेष गरी क्यान्सरमा चाहिँ आफ्नो चाहिँ जिनमा भएको चाहिँ कुनै अब हाम्रो खराबी भनौँ या त्यसमा चाहिँ भएको म्युटेसनहरू, तिनीहरूले पनि मद्दत गर्ने चाहिँ त्यसको प्रकृति हुन्छ। त्यसैले गर्दाखेरि अब त्यो चाहिँ यदि जिनमा भएको जुन उहाँहरू कुनै व्यक्तिको जिनमा चाहिँ वंशाणुगत रूपमा नै कुनै खराबी छ भने चाहिँ त्यसमा क्यान्सर गराउन सक्ने सम्भावना चाहिँ रहन्छ। यदि त्यो खराबी चाहिँ अलिक कडा किसिमको छ भने चाहिँ कम उमेरमा नै क्यान्सर देखिन सक्छ। त्यसैले वंशाणुगत कारण पनि एउटा चाहिँ मुख्य कारण हो, विशेष गरी युवा अवस्थामा हुने क्यान्सरको लागि चाहिँ वंशाणुगत कारण चाहिँ मुख्य हो भने, वयस्क भइसकेपछिको अवस्थामा चाहिँ यदि त्यो वंशाणुगत कारणमा थोरै माइल्ड किसिमले मात्रै, हल्का किसिमको मात्रै त्यसमा समस्या छ भने पनि आफ्नो लाइफस्टाइल रिलेटेड अरू कुराहरूले त्यसमा चाहिँ थप मद्दत पुऱ्याउँदाखेरिमा चाहिँ क्यान्सर हुने सम्भावना बढ्दै जाने हुन्छ भने, कडा किसिमको यदि जिनमा समस्या छ भने चाहिँ युवा अवस्थामा नै क्यान्सर देखिन सक्छ अथवा बच्चा अवस्थामा नै क्यान्सर देखिन सक्छ। त्यो चाहिँ जेनेटिक कारणले हुन्छ त्यो कुरा।
हजुर, अब अहिलेको सन्दर्भमा परीक्षण गर्ने भनौ न यो ल्याबहरू उपलब्ध छ, अस्पतालहरूमा परीक्षण सहजै गर्न सकिन्छ। अब केही वर्ष अघि हेर्ने हो भने परीक्षण गर्न पनि नपाइकन यो रोग हो भनेर पहिचानै नभइकन मृत्यु हुनेको संख्या पनि धेरै थियो, तर अहिले परीक्षण हुन्छ जसका कारण चाहिँ रोग लाग्ने बित्तिकै यसको समयमै उपचार हुन सके, निदानमा पनि सहज हुन्छ। अब यो परीक्षण र उपचारलाई जोडेर हेर्दा अहिलेको सन्दर्भमा हामीसँग उपलब्ध भएका व्यवस्थाहरूलाई कसरी हेर्न सकिन्छ कि त्यो पर्याप्त छ, सबैले परीक्षण गर्ने अवस्था आउन सक्छ सबै व्यक्तिहरूले सबै नागरिकले?
हो, त्यसमा चाहिँ अब हाम्रो रोग पत्ता लगाउने विधिहरू अनि त्यसका जुन निदानात्मक सेवाहरू चाहिँ देशको सबै भागमा उपलब्ध हुनुपर्छ भन्ने यो चाहिँ यसको चाहिँ जुन पपुलेसनको चाहिँ डाइरेक्ट एप्रोचमा हुनुपर्छ भन्ने चाहिँ हाम्रो भनाइ हो, होइन? अब त्यसमा चाहिँ अब देशको सबै भागमा चाहिँ यो रोग पत्ता लगाउने विधिहरू सर्भिसहरू चाहिँ पुगेको अवस्था चाहिँ छैन, तर पनि कुनै रिफरल सेन्टरमा होइन कुनै लक्षण देखेपछि स्वास्थ्य कर्मीले अथवा चाहिँ त्यहाँको हेल्थ सेन्टरले चाहिँ रिफर गरेर अर्को हायर सेन्टरमा पठाएर त्यसरी चाहिँ रोग पत्ता लगाउने प्रविधि चाहिँ अब नेपालमा छ, होइन? रोग पत्ता लगाउने नै गाह्रो अवस्था त होइन, तर किनभने अब कुनै कुनै रोगमा चाहिँ अलिक छिटो पत्ता लगाउनु पर्दाखेरि चाहिने विशेष प्रविधिहरू चाहिँ हामी कहाँ अझै पनि अभाव छ, तर पनि क्यान्सर को पत्ता मतलब डायग्नोसिस गर्ने गोल्ड स्ट्यान्डर्ड भनेको चाहिँ बायोप्सी भनिन्छ, होइन, हिस्टोप्याथोलोजी रिपोर्ट, त्यो चाहिँ नेपालमा अब उपलब्ध छ, धेरै अस्पतालहरूमा उपलब्ध छ, तर अब त्यसको लागि एकदम सर्वसुलभ सबै ठाउँमा उपलब्ध भएको भन्ने अवस्था त छैन, त्यसले गर्दाखेरि पनि रोग अलिक ढिलो पत्ता लाग्ने बिरामीले चाहिँ आफ्नो लक्षण थाहा पाइसकेपछि पनि ढिलो गरेर पत्ता लाग्ने अवस्था चाहिँ छ, त्यसले गर्दाखेरि स्टेज अलिकति बढिसकेर निको हुने रोगलाई पनि हामीले अलिकति हाई स्टेजमा चाहिँ उपचार गर्नु परेको अवस्था चाहिँ विद्यमान छ, त्यसमा डायग्नोस्टिक सर्भिसहरू चाहिँ बढाउनु पर्ने आवश्यकता देखिन्छ, त्यसको साथसाथै यो लक्षण देखिएको व्यक्तिहरूलाई मात्रै गर्ने जाँच गर्नु पनि नर्मल पपुलेसनले गर्नुपर्ने स्क्रिनिङ टेस्टहरू भनिन्छ हामीले, त्यो चाहिँ अब हरेक हरेक स्वस्थ नागरिकले पनि गर्ने जाँचहरू हुन्छन्, त्यसमा निश्चित उमेरमा गर्नुपर्ने जाँचहरू, त्यो स्क्रिनिङ टेस्टहरू चाहिँ सबै जिल्लामा उपलब्ध हुनुपर्छ भन्ने चाहिँ हाम्रो भनाइरहेको छ।
त्यसो भए अब क्यान्सर रोगको रोकथाम नियन्त्रण तथा उपचारका लागि हाम्रा भनौँ न सरकारले चालेका प्रयासहरू अपर्याप्त छन्, अझै यसको लागि चाहिँ थुप्रै प्रयासहरू गर्न बाँकी छ।
एकदम हो, यो चाहिँ अपर्याप्त छ, यसलाई हामी बढाउँदै जानुपर्छ, विकसित गर्दै जानुपर्छ र सबै ठाउँमा हरेक नागरिकको पहुँचमा चाहिँ यो क्यान्सर लगायतको रोगहरूको लागि गरिने चाहिँ जाँचहरू स्क्रिन टेस्टहरू चाहिँ उपलब्ध हुनुपर्छ, अनि त्यसरी चाहिँ हामीले छिटो रोग पत्ता लगाउन सक्यौँ भने या उच्च जोखिममा भएको चाहिँ व्यक्तिहरूलाई पत्ता लगाउन सक्यौँ भने त्यसअनुसार चाहिँ हामीले बच्ने उपायहरू चाहिँ बेलैमा गर्न सकिन्छ।
अब पछिल्लो समय सरकारले अब क्यान्सर उपचारलाई चाहिँ प्रदेशमा चाहिँ केन्द्रित गरेको छ, अब स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यो अभियानको शुरूआत गर्नुभएको छ, अब यसलाई चाहिँ अहिले यो जुन खालको यो प्रदेशमा केन्द्रित गर्ने गरिएको छ, यो यसबाट चाहिँ उपचारको व्यवस्था कसरी हुन्छ? अब यसमा भक्तपुर क्यान्सर अस्पताल पनि जोडिएको छ, अब अन्य अस्पतालहरू पनि छन्, यसको भनौँ न यो केन्द्रीकृत रूपमा सँगै अब कसरी हुन्छ?
यो रोग पत्ता लगाउनलाई चाहिँ हामी केन्द्रमा बसेर मात्रै हुँदैन, समुदायमै पुग्नुपर्छ, होइन? अब त्यसको लागि चाहिँ अब सकेसम्म तल्लो स्तरमा भनौँ जहाँ जनता बसोबास गर्छ त्यही ठाउँमा पुग्नुपर्छ, तर अब त्यसको लागि हरेक जिल्लामा पुग्नलाई तत्कालै अब स्वच्छदेखि लिएर विशेषज्ञ जनशक्तिको अभाव छ, त्यो हिसाबले हेर्दाखेरि कमसेकम प्रदेश स्तरमासम्म यो सुविधाहरू उपलब्ध हुनु पनि अहिलेको परिवेशमा चाहिँ ठुलै उपलब्धि हुन सक्छ, तर बिस्तारै यसलाई चाहिँ छ नि अब जिल्ला स्तरसम्म पुर्याउनु पर्ने चाहिँ आवश्यकता छ, होइन? अब सबै जाँचहरू जिल्ला स्तरमै गर्न अहिलेको अवस्थामा चाहिँ अलिकति गाह्रो नै देखिन्छ, तर गर्न सकिने किसिमका जाँचहरू सजिलै गर्न सकिने किसिमका सेवाहरू चाहिँ तत्कालै पुर्याउनु आवश्यक छ, त्यसैले गर्दाखेरि कमसेकम प्रदेश स्तरमा पनि यो सेवाहरू पुर्याउँदाखेरि चाहिँ कमसेकम बिरामीले चाहिँ बिरामी अथवा चाहिँ नर्मल पपुलेसन स्किनिङ पपुलेसनले चाहिँ आफ्नो नजिकैको पहुँच भएको ठाउँमा चाहिँ पुग्न पाउँदाखेरि चाहिँ रोग छिटो पत्ता लगाउने सम्भावना चाहिँ बढेर जान्छ। अनि जसले क्यान्सरको चाहिँ उपचार गराइसक्नु भएको छ त्यस्तो बिरामीहरूले पनि त्यसको फलोअपदेखि लिएर अरू टेस्टहरू जुन बेला बेलामा गर्नुपर्ने जाँचहरू चाहिँ सजिलै गर्नु पाउँदाखेरि चाहिँ यदि रोग फेरि बढेर बल्झेर आएको अवस्थामा पनि छिटो पत्ता लागेर उपचार चाहिँ प्रभावकारी हुन सक्छ भन्ने त्यो हिसाबले केन्द्रीय अस्पतालहरूमा समेत सम्भव भए पनि यो सेवा चाहिँ पुर्याउँदाखेरि भोलिको दिनमा चाहिँ यसले राम्रो प्रतिफल दिन्छ भन्ने हामीलाई लाग्छ।
अब हामीले यो कुराकानी गरिरहँदा यति बेला त्यस्ता व्यक्तिहरू हुनुहुन्छ, त्यस्ता क्यान्सरका बिरामीहरू हुनुहुन्छ जसले चाहिँ आर्थिक अभावमा उपचार लिन सकिरहनु भएको छैन, अब कसरी उपचार गर्ने भन्ने अब चिन्तामा हुनुहुन्छ। अब एकातिर सरकारले पनि यो नसर्ने रोगमा केही भनौं न केही सहयोग पनि गरेको छ, तर यो सहयोग चाहिँ वास्तविक त्यो नागरिकसम्म पुग्न नसकिरहेको तथ्याङ्क पनि छ। त्यस्ता व्यक्तिहरू जो चाहिँ आर्थिक अभावमा उपचार गर्न सकिरहेका छैनन्, अस्पतालसम्म आउन सकिरहेका छैनन्, त्यस्ता व्यक्तिहरूलाई लक्षित गरेर अस्पतालले यो विशेष गरी क्यान्सर उपचारका लागि प्रदान गर्ने सेवाहरू चाहिँ के कस्ता छन्?
अब यसमा चाहिँ के छ भने अब यो चाहिँ हरेक व्यक्ति र हरेक जुन रोगले गर्छ बिरामीमा चाहिँ फरक फरक किसिमका कुराहरू हुन्छन्। अब त्यसमा सरकारले सकेसम्म चाहिँ सुविधा दिएको अवस्था चाहिँ छ होइन। अब क्यान्सर अस्पतालहरू पनि अब सरकारी स्तरमा पनि तिनवटा स्थापना भइसकेका छन्। चितवनमा भरतपुर क्यान्सर हस्पिटल सुविधा सम्पन्न रूपमा चाहिँ सञ्चालित छ, त्यस्तै काठमाडौँ भक्तपुर क्यान्सर अस्पताल अनि बाँकेको खजुरामा चाहिँ सुशील कोइराला क्यान्सर अस्पताल, यिनीहरू चाहिँ सरकारले नै विशिष्टकृत क्यान्सरकै लागि भनेर चलाइराखेको अस्पतालहरू हुन्, त्यहाँ चाहिँ सुविधाहरू सबै उपलब्ध छन्। तर त्यतिले मात्रै पुगेको अवस्था छैन, अब त्यो चाहिँ हरेक अस्पतालमा यी किसिमका सुविधाहरू चाहिँ हुनुपर्छ केन्द्रीय अस्पतालमा कमसेकम भन्ने कुरा हो। त्यसको लागि चाहिँ सरकारले काम पनि गरिराखेको छ। तर जुन व्यक्तिगत तवरमा हरेक बिरामीले जुन उपचारको लागि चाहिँ खर्च गर्नु परिरहेको छ त्यसमा सरकारले दिएको सुविधा अपर्याप्त छ। त्यसमा 1,00,000 चाहिँ केन्द्र सरकारले चाहिँ 1,00,000 बराबरको सुविधा दिइरहेको छ भने प्रदेशहरूले आफ्नो किसिमले चाहिँ त्यसमा थप सुविधाहरू दिइरहेका छन्। तर सबै प्रदेश सरकारहरूले दिन यसमा चाहिँ दिन सकिरहेको अवस्था छैन होइन। अब त्यसमा सबै प्रदेश सरकारले चाहिँ कमसेकम क्यान्सरमा मेरो विचारमा कमसेकम 2,00,000-3,00,000सम्मको चाहिँ सुविधाहरू दिन थप दिनुपर्ने आवश्यकता देखिन्छ। र पालिका स्तरमा पनि त्यसमा थप सहायता चाहिँ आफ्नो नागरिकलाई दिनुपर्ने देखिन्छ। र यो बिमाको दायरा पनि यसमा चाहिँ बढाउँदै लानुपर्ने देखिन्छ, किनभने अरू साधारण किसिमले अरू प्रेसर सुगरदेखि लिएर अरू अरू रोगको उपचारमा पनि 1,00,000 सुविधा पाउने र क्यान्सर जस्तो रोगमा पनि 1,00,000 मात्रै सुविधा पाउने भन्ने अवस्थाले चाहिँ क्यान्सर जस्तो जटिल रोगका बिरामीहरूलाई चाहिँ अलिकति अपुग त्यो सहायता चाहिँ अपुग भएको देखिन्छ। त्यसमा चाहिँ बढाउँदै लानुपर्ने चाहिँ देखिन्छ, त्यसमा हजुरको सरकारको चाहिँ सुविधा चाहिँ बढाउँदै लानुपर्ने देखिन्छ यसमा।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी नेपालमा अहिले क्यान्सरका बिरामीको अवस्था, क्यान्सरको अवस्था, यसको रोकथामका लागि भएका प्रयासहरू लगायतका सन्दर्भमा वरिष्ठ क्यान्सर विशेषज्ञ भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिसेसँग कुराकानी गरिरहेका छौं। अब सरकारी तवरबाट क्यान्सरकै उपचार गर्नका लागि 3 विशिष्टकृत अस्पतालहरू छन्, सँगै निजी तवरबाट क्यान्सर उपचारका लागि खोलिएका केही अस्पतालहरूले पनि यो सेवा दिइरहेका छन्। तथापि अब नेपालबाट यसैको उपचारका लागि भारत जानेको संख्या पनि धेरै छ, त्यहाँका अस्पतालहरूमा नेपालीहरूको संख्या धेरै छ। अब यो सन्दर्भमा के नेपालमा यो क्यान्सर उपचारमा अलि त्यति विश्वसनीय नभएर हो कि किन अलि भरपर्दो नठानेर हो कि भरपर्दो नभएर हो कि किन मानिसहरू बिरामीहरू चाहिँ भारत गइरहेका छन् उपचारका लागि? अब के नेपालमा भरपर्दो उपचार अझै हुन नसकेको हो? के लाग्छ डाक्टर साहब, यसमा के भन्नुहुन्छ?
यसमा चाहिँ अब विभिन्न कारणहरू हुन्छन् होइन. अब नेपालको परिवेशमा भन्नु पर्दाखेरि स्वास्थ्य सेवाको लागि मात्रै होइन कि अब विभिन्न कारणले रोजगारीदेखि लिएर अनेक तीर्थयात्रादेखि लिएर सबै कुराले भारत जाने प्रचलन भइआएको छ. भारतमा चाहिँ नेपालमा भन्दा पहिलेदेखि चाहिँ यस्ता किसिमका जटिल रोगहरूको उपचारको सेवाहरू चाहिँ उपलब्ध रहेको र विभिन्न ठाउँमा चाहिँ एकदमै सस्तोमा पनि उपलब्ध रहेको अवस्थामा चाहिँ नेपाली बिरामीहरू चाहिँ नेपालबाट भारतमा उपचारको लागि जाने भन्ने चाहिँ पहिलेदेखिको यो चलन हो. तर त्यो विगतका दिनका तुलनामा चाहिँ नेपालमा पनि अहिले यो यस्ता किसिमका रोगहरू पत्ता लगाउने र उपचार गर्ने सेवाहरू चाहिँ नेपालमा अहिले निकै विकसित भइसकेको अवस्था छ. त्यसैले गर्दा अब सर्वसाधारण व्यक्तिहरू चाहिँ नेपालमा पनि सेवा लिइराख्नु भएको छ. अब हामीले आँकडा हेर्ने हो भने क्यान्सरको चाहिँ कम्तीमा पनि 15,000 जति व्यक्तिले चाहिँ नेपालमा नै उपचार सेवा लिनुहुन्छ वर्षको, होइन वर्षमा एक वर्षमा चाहिँ 15,000 जतिले चाहिँ नेपालमै नै त्यसको डायग्नोसिसदेखि लिएर ट्रिटमेन्टसम्मको सुविधाहरू चाहिँ नेपालमा नै लिइराखेको अवस्था छ भने करिब 2-3,000 व्यक्ति चाहिँ नेपालबाट बाहिर गएर भारतमा लगायत अरू देशमा चाहिँ सेवा लिइरहेको अवस्था छ. अब त्यसमा अब कहिलेकाहीँ सामाजिक कारणहरूले पनि त्यसरी जानु पर्ने अवस्था हुन्छ भने कहिलेकाहीँ नेपालमा रोग पत्ता लगाउन ढिलो भएको अवस्थामा चाहिँ बिरामीहरू आत्तिएर आफन्तहरूले चाहिँ लिएर भारततिर जाने छिटो पत्ता लाग्छ होला, उचित उपचार त्यहाँ चाहिँ राम्रो हुन्छ होला भन्ने हिसाबले चाहिँ त्यहाँ भारततिर जाने चलन पनि देखिन्छ.
भनेपछि अब क्यान्सर रोगीहरूले चाहिँ नेपालमै अब यसको सजिलैसँग निदान गर्न सक्ने अवस्था अहिले यहाँ छ, भारत जानुपर्ने अवस्था छैन, अब आफ्नो अनुकूलको आफ्नो अनुकूलतामा चाहिँ जान सकियो, तथापि नेपालमै यसको उपचार अहिले प्रभावकारी छ.
पक्कै पनि छ त्यसमा. तर चाहिँ कस्तो भने हाम्रो डायग्नोस्टिक सर्भिसहरू चाहिँ एकदम चाहिँ पुगेको छ भन्ने अवस्था त होइन, होइन अवस्था छ, सबै ठाउँमा त्यो सुविधाहरू छैन. त्यसैले अब सीमावर्ती क्षेत्रबाट या आफ्नो कोही आफन्त बाहिर हुनुहुन्छ भने भारतमा जाने गर्ने त्यो प्रचलन चाहिँ देखिन्छ. उता गएर रोग पत्ता लगाएर उपचारको लागि फेरि यतै आउने अथवा चाहिँ
अब क्यान्सरको फोकल अस्पतालको रूपमा भक्तपुर क्यान्सर अस्पताललाई सरकारले तोकेको छ र त्यसको नेतृत्व अहिले यहाँले गरिरहनु भएको छ. विशेष गरी भक्तपुर अस्पतालले प्रदान गरिरहेका सेवाहरूमा बिरामीहरूको गुनासो भनौं न, उनीहरू सन्तुष्ट हुन सक्ने अवस्था छ अहिले, सेवा चाहिँ कसरी प्रभाव गरिरहनु भएको छ यहाँहरूले?
पक्कै पनि. अब यो भक्तपुर क्यान्सर अस्पतालमा चाहिँ अब क्यान्सरका सबै किसिमका सुविधाहरू चाहिँ उपलब्ध छन्, तर हामीसँग पर्याप्त मात्रामा सबै सुविधाहरू चाहिँ त्यो हामी क्यापेसिटीमा चाहिँ चलाउन सकिरहेको छैनौँ. किनभने बिरामीको जुन किसिमको चाप छ, जुन हिसाबले चाहिँ अरू अन्य अस्पतालहरूबाट रिफर भएर आउनुहुन्छ अथवा चाहिँ बिरामीहरू जुन सङ्ख्यामा आउनुहुन्छ, त्यो हिसाबले हामीले एकदमै सर्भिसहरू सेवाहरू दिन सकिरहेको अवस्था छैन. हाम्रो क्षमता चाहिँ अस्पतालको क्षमताहरू बढाउँदै जानुपर्ने देखिन्छ. अब त्यसमा विशेषज्ञहरूको पनि अभाव छ हामीसँग र केही उपकरणहरूको पनि हामीले थप थप वृद्धि गर्दै लानुपर्ने देखिन्छ. तर पनि जे छन् जे सेवाहरू उपलब्ध छन् त्यो हिसाबले चाहिँ हामीले उत्कृष्ट सेवा दिइरहेका छौँ. त्यसैले देशभरिबाट हरेक जिल्लाबाट चाहिँ बिरामीहरू भक्तपुर क्यान्सर अस्पतालमा आउनुहुन्छ. त्यसमा अब क्यान्सरका मुख्य डायग्नोसिसका विधिहरू, पत्ता लगाउने विधिहरू हामीसँग उपलब्ध छन्, अनि त्यस्तै उपचारका विधिहरू, किमोथेरापी, रेडियोथेरापी, अपरेसनका विभिन्न विशिष्टीकृत जुन सेवाहरू सबै हामीसँग उपलब्ध छन्. तर एउटा रगतको क्यान्सरसँग सम्बन्धित विधामा चाहिँ हामीसँग अलिकति अभाव छ. त्यसमा चाहिँ विशेषज्ञदेखि लिएर बोनमेरो ट्रान्सप्लान्टसम्मका सुविधाहरू हामी बढाउनलाई कोसिस गरिरहेका छौँ.
अब रोग लाग्न भन्दा रोग लाग्नै नदिने तर्फ हाम्रा प्रयासहरू केन्द्रित गर्नुपर्छ. अब त्यो अभियानमा अब क्यान्सर रोग विरूद्ध क्यान्सर रोग सम्बन्धी सचेतना नेपाली समाजमा, नेपाली नागरिकमा चाहिँ कसरी पुर्याउन सकिएला, त्यसको अवस्थालाई यहाँहरूले एउटा चिकित्सकको हिसाबमा कसरी हेर्नु भएको छ?
क्यान्सर जस्ता रोगबाट बच्नको लागि गर्न सकिने उपायहरू व्यक्तिगत रूपमा आफैले उपायहरू अवलम्बन गर्न सकिन्छ. त्यसमा क्यान्सर गराउने कारक तत्त्वहरूको प्रयोगबाट चाहिँ हामी बच्नुपर्ने हुन्छ. त्यसमा विशेष गरी सुतीजन्य पदार्थको सेवनबाट चाहिँ टाढै बस्नुपर्ने हुन्छ होइन त्यो, अनि त्यस्तै समय समयमा आफ्नो शरीरको चाहिँ जाँच गर्ने, नर्मल चेकअपहरू गर्ने बानी बसाउनु पर्ने हुन्छ होइन, अनि कुनै किसिमका भाइरसहरू जुन विशेष गरी ह्युमन प्यापिलोमा भाइरस भन्ने एउटा भाइरस हुन्छ त्यसले चाहिँ विशेष गरी यो यौन अङ्ग र पाठेघरको मुखको क्यान्सर चाहिँ महिलाहरूमा गराउन सक्ने र पुरुषमा पनि पुरुष लिङ्गको चाहिँ क्यान्सर गराउन सक्ने यो कारक तत्त्वको रूपमा चाहिँ देखिएको छ। यो भाइरस चाहिँ यौन सम्पर्क असुरक्षित यौन सम्पर्कबाट सर्ने हुन्छ, यस्ता चाहिँ क्रियाकलापबाट आफूलाई बचाउनु पर्ने हुन्छ। र अब अन्य कारक तत्त्वहरू जस्तै मादक पदार्थहरू या धेरै गुलियो चिल्लो पदार्थहरूमा धेरै मासु, रातो मासु खाने, पोलेको मासु, पोलेको खानेकुराहरू, त्यस्तो किसिमका अखाद्य वस्तुहरू मिश्रित खानेकुराहरू खाने, त्यस्तो बानीबाट चाहिँ हामी बच्नुपर्ने हुन्छ। र साथसाथै सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ एउटा जुन निश्चित उमेरमा नर्मल चेकअपको रूपमा गर्नुपर्ने जाँचहरू चाहिँ हामीले गर्नुपर्ने हुन्छ। कुनै लक्षण देखिसकेपछि मात्रै जाँच गर्न जाने भन्दा पनि महिलाको हकमा कमसेकम 40 वर्षको उमेरमा पुगेपछि चाहिँ एकपटक स्तनदेखि लिएर पाठेघरको जाँच गर्ने, पुरुषहरूको चाहिँ आफ्नो जोखिम अनुसार होइन, जस्तै अब धुम्रपान सुति सेवन गर्ने व्यक्तिहरूले चाहिँ विशेष किसिमले नर्मल हिसाबले नै जाँच गर्नुपर्ने लगायतका कुराहरू, अब वंशाणुगत यदि जोखिम छ भने त्योभन्दा कम उमेरमा नै 20 वर्षकै उमेरदेखि नै जाँचहरू गर्नुपर्ने हुन्छ। अब त्यसमा तर धेरै तनाव लिएर अब एकदमै तनावमा बस्नुपर्ने अवस्था त होइन, किनभने क्यान्सरका कुनै न कुनै किसिमले लक्षण या कुनै त्यसका साइन एन्ड सिम्टम्सहरू चाहिँ देखिन्छन् होइन, डक्टरकोमा गएर कन्सल्ट गरिसकेपछि रोग पत्ता नलाग्ने भन्ने चाहिँ कहिलेकाहीँ एकदमै थोरै प्रतिशत बिरामीमा मात्रै हुने हो, प्राय बिरामीमा चाहिँ त्यो कुनै न कुनै किसिमले चाहिँ रोग सुरु हुन लागेको या हुन सक्ने भन्ने कुराहरू चाहिँ पहिल्यै पत्ता लाग्छन् होइन। अब क्यान्सरमा चाहिँ विशेष गरी धेरै जसो क्यान्सरमा चाहिँ सर्भाइकल क्यान्सरदेखि लिएर यो जुन धेरै मात्रामा देखिने एडेनिया क्यान्सरहरू, अरू क्यान्सरहरूमा चाहिँ त्यसका लक्षणहरू पहिल्यै देखिन्छन्, धेरै कुनै कुनै क्यान्सरमा वर्षौँ पहिलेदेखि देखिन्छन् होइन, 2-4 वर्ष अगाडिदेखि त्यसका लक्षणहरू देखिन्छन्। त्यति बेला चाहिँ पत्ता लाग्यो भने चाहिँ उचित किसिमले 100% निको हुने गरेर उपचार गर्न सकिन्छ, त्यो अवस्थामा चाहिँ पत्ता लगाउनु पर्छ। त्यसको लागि चाहिँ आफ सबैजना आफ्नो व्यक्तिगत रूपमा पनि जागरुक हुनु पर्यो र अब यसमा चाहिँ सरकारले राज्यले पनि ती सुविधाहरू चाहिँ सबै ठाउँमा उपलब्ध गराउनु पर्यो र नागरिकको पहुँचमा हुनुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो।
भनेपछि अब परीक्षणलाई चाहिँ प्राथमिकता दिनु पर्यो, जो यहाँले उमेर समूहकै कुरा गर्नुभयो त्यो समयमा चाहिँ परीक्षण चाँडै गर्न सकियो भने यसको निदान यदि भइहाल्यो भने निदान पनि सहजै ढंगबाट हुन सक्छ, त्यसैले परीक्षण चाहिँ पहिलो प्राथमिकतामा यसको रोकथामका लागि राख्नु पर्यो भन्ने यहाँको धारणा। हस् डाक्टर साहब, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग विशेष गरी क्यान्सर र यो रोकथाम नियन्त्रण र निदानका लागि भइरहेका प्रयास र गर्नुपर्ने प्रयासका सन्दर्भमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हजुर, उहाँ हुनुहुन्थ्यो वरिष्ठ क्यान्सर रोग विशेषज्ञ साथै भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक समेत रहनुभएका डाक्टर उज्जवल चालिसे। विशेष गरी नेपालमा बढ्दै गरेको क्यान्सर रोगको नयाँ बिरामीहरूको संख्या र यसको उपचारका लागि भइरहेका प्रयासहरू, अस्पतालले गरेका प्रयास र स्वयं व्यक्तिले गर्नुपर्ने आफ्नो यो जोखिमबाट बच्नु गर्नुपर्ने तयारीका सन्दर्भमा हामीले आज कुराकानी गर्यौं। यसँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीसँगै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।